यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। गठबन्धन सरकारलाई एकताबद्ध भई अघि बढ़ाउन आवश्यक रहेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जोड़। कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य मान्यता र आदर्शलाई दलहरूले आत्मसात गर्नुपर्ने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको धारणा। भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्युबारे सत्य तथ्य पत्ता लगाई दोषीमाथि कार्यवाहीका लागि कूटनीतिक पहल जारी रहेको गृह र परराष्ट्र मन्त्रीद्वारा परिवारलाई जानकारी। लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने र रूस विरूद्धको साइबर गतिविधि रोक्न अमेरिकी रक्षा प्रमुखको निर्देशन।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन सरकार एकताबद्ध भई अगाडि बढ़िरहेको बताउनु भएको छ। पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हिजोदेखि भैरहवामा शुरू भएको क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरणमा वहाँले दुई ठूला पार्टी मिलेर सरकार गठन भइसकेपछि मुलुकमा आशाको संचार भएको बताउनुभयो। सभापति देउवाले नेपाली कांग्रेसमा विभिन्न किसिमका मतभेद हुन सक्ने भए पनि ती विषयलाई आपसी छलफलबाट समाधान गर्न सकिने उल्लेख गर्नुभयो। नेपाली कांग्रेस देशको ठूलो पार्टी भए पनि बहुमत प्राप्त पार्टी नभएकाले प्रशिक्षणबाट पार्टीलाई बहुमत प्राप्त पार्टी बनाउन सहयोग पुग्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनैतिक दलहरूले कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य मान्यता र आदर्शलाई आत्मसात गर्नुपर्ने बताउनु भएको छ। केपी शर्मा ओली सपना संघर्ष र संकल्प पुस्तकको हिजो लोकार्पण गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले पुस्तकले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्य साकार पार्ने दिशामा थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन खेलेको भूमिका महत्वपूर्ण भएको पनि उहाँले बताउनुभयो। पूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीले आफ्नो संघर्षमय जीवन र राजनीतिक यात्रालाई अघि बढ़ाउने सन्दर्भमा देख्नुभएको सपना गर्नुभएको अथक संघर्ष र अगाल्नुभएको विशिष्ट संकल्पलाई थप उजागर गर्न पुस्तक महत्वपूर्ण भएको बताउनुभयो। कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार र नेकपा एमाले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा सहित लोकतन्त्रलाई नयाँ आयाम दिने प्रयास गरिरहेको बताउनुभयो। पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री राजनीतिज्ञ अर्थविद र सामाजिक व्यक्तित्वहरूका लेख समावेश गरिएको छ। परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकले भारतको ओडिसा स्थित केआईआईटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास व्यक्त गर्नुभएको छ। प्रकृतिको मृत्युपछि शोकमा रहेका उहाँका बुबा आमा र आफन्तजनलाई हिजो भैरहवामा भेटेर समवेदना प्रकट गर्दै परराष्ट्र मन्त्री र गृहमन्त्रीले सत्य तथ्य पत्ता लगाई दोषीमाथि कानून बमोजिम कड़ा कार्यवाहीका लागि कूटनैतिक पहल जारी राखेको बताउनुभयो। प्रकृतिको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आफूले गत हप्ता ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीसँग कुराकानी गरेको र घटना भए लगत्तै भारतका उच्च शिक्षा मन्त्रीसँग समेत कुराकानी भएको परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले जानकारी गराउनुभयो। केआईआईटी विश्वविद्यालयमा अध्ययनरत प्रकृतिको यही फागुन 4 गते रहस्यमय मृत्यु भएको थियो। नेपालको खानेपानी सरसफाई तथा स्वच्छताको विकास सम्बन्धी समझदारी पत्रमा नेपाल र भारत बीच हस्ताक्षर भएको छ। भारतको राजधानी नयाँ दिल्लीमा हिजो आयोजित विशेष कार्यक्रमका बीच समझदारी पत्रमा नेपालको तर्फबाट खानेपानी मन्त्री प्रदीप यादव तथा भारतको तर्फबाट जलशक्ति मन्त्री सीआर पाटिलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। नेपालको खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाई प्रवर्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने सम्झौता पत्रको लक्ष्य रहेको उहाँले बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य मान्यता सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताउनु भएको छ। सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले योग शिक्षा स्वास्थ्य जीवनशैली र मानव सेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गर्नुभयो। उहाँले दुई दशकभन्दा बढ़ी समयदेखि लमजुङमा सक्रिय सर्वदेव सेवाश्रमले योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार स्थापना गरेर उदाहरणीय काम गरेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा पूर्णबहादुर नेपालीलाई श्रीलंका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन यही फागुन 26 गते धनगढ़ीमा हुने भएको छ। कांग्रेस प्रदेश कार्य समितिद्वारा हिजो धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा सभापति वीरबहादुर बलायरले जनता केन्द्रित कार्यक्रम र संगठन सुदृढ़ीकरण योजना तय गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागि बताउनुभयो। सम्मेलनमा प्रदेशभरका 500 भन्दा बढ़ी प्रतिनिधिको सहभागिता रहने पनि उहाँले जानकारी दिनुभयो। सभापति बलायरले सम्मेलनले बदलिदो राजनीतिक अवस्था, अर्थतन्त्रमा आएको शिथिलता र त्यसबाट भोग्नु परेका समस्याबारे वृहत छलफल गरी तीनै तहका सरकारलाई आवश्यक सुझाव समेत दिइने बताउनुभयो। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले काठमाण्डुमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापान सरकारसँग आग्रह गर्नुभएको छ। नेपालका लागि जापानका राजदूत माएडा तोरूसँग सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालले दुग्ध क्षेत्रको विकासमा धेरै प्रगति गरे पनि प्रशोधन केन्द्रको आवश्यकता रहेको बताउनुभयो। भेटवार्तामा जापानी राजदूत तोरूले नेपालको कृषि क्षेत्रमा धेरै सम्भावना रहेकाले कृषिमा हाल जारी सहयोगलाई निरन्तरता दिँदै थप सहयोगका सम्भावनाहरूको अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थामा विधि विपरीत गलत क्रियाकलाप गर्ने जो कोहीलाई कार्यवाहीको दायरामा ल्याइने बताउनु भएको छ। हिजो काभ्रे प्लान्चोको पनौतीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सहकारीबाट ऋण लिएर नतिर्नेलाई कानूनी दायरामा ल्याइने बताउनुभयो। उहाँले विधि विपरीत गलत क्रियाकलाप गर्ने सहकारी संचालक समेतको सम्पत्ति जफत गरेरै भए पनि पीड़ितको बचत रकम फिर्ता गर्ने उल्लेख गर्नुभयो। निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको काम रोकिएको छ। स्थानीयवासीको अवरोधपछि हिजोदेखि सुरुङ मार्गको पूर्वी र पश्चिमी दुवैतिरबाट काम रोकिएको नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर संजय पन्थीले जानकारी दिनुभयो। सुरुङ मार्ग नजिकका केही घर आयोजनाका कारण चर्किएको भन्दै त्यहाँका स्थानीयले क्षतिपूर्तिको माग राखेर अवरोध गरेपछि सुरुङ मार्गको काम रोकिएको उहाँले बताउनुभयो। निर्माणमा कुनै समस्या नआए 2082 असोजभित्र नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गबाट सवारी साधन चलाउने तयारी आयोजनाले गरेको उहाँले बताउनुभयो। पूर्व युवराज पारस शाहलाई पुनः हृदयघात भएपछि नर्विक अस्पताल भर्ना गरिएको छ। अस्पताल भर्ना हुनुभएका शाहलाई एन्जियोप्लास्टिक गरिएको र अहिले स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। देशभरका सार्वजनिक सवारी साधन आवत जावत गर्ने गोंगबु स्थित नयाँ बस पार्कका सबै टिकट काउन्टरबाट अनलाइन प्रणालीमा बसको टिकट काट्न शुरू भएको छ। मुलुकको एकमात्र राष्ट्रिय बस पार्क नयाँ बस पार्कलाई प्रविधि मैत्री बनाउँदै यात्रुलाई सहज ढंगले सेवा प्रदान गर्नका लागि बस पार्कभित्रका 47 टिकट काउन्टरबाट अनलाइन मार्फत टिकट काट्न शुरू गरिएको हो। काठमाण्डु महानगरपालिकासँग सम्झौता गरेर लोसे बहुद्देश्य प्रालीले सञ्चालन गरेको नयाँ बस पार्कमा यातायात व्यवसायीको सहकार्यमा बस पार्कका टिकट काउन्टरलाई अनलाइन प्रणालीमा लगिएको लोसे बहुद्देश्य प्रालीका मानव संसाधन प्रमुख पंकज मल्लले जानकारी दिनुभयो। काठमाण्डु महानगरपालिका गोंगबुमा सञ्चालित उक्त बस पार्कबाट हाल देशभरका 70 जिल्लामा यात्रु सार्वजनिक यातायात मार्फत आवत जावत गर्दै आएका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। बौद्ध अध्ययन संकाय अन्तर्गत स्नातकोत्तर तह र छोटो अवधिका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्न लागिएको हो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा आयोजित कार्यक्रमका बीच क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना पश्चात केही सातामै भर्ना प्रक्रिया शुरू गरिने बताउनुभयो। कैलालीको धनगढ़ी बजारको मुख्य सड़क विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। सुदूरपश्चिम प्रदेश सरकारको 51,68,00,000 रूपियाँ बजेटमा धनगढ़ी बजारको मुख्य सड़कलाई 4 लेनको सड़क बनाउने गरी स्तरोन्नति गर्ने कार्य भइरहेको छ। कैलालीबाट संवाददाता जगत साउदको यो रिपोर्ट।
सुदूरपश्चिमको प्रदेश मुकाम रहेको कैलाली स्थित धनगढ़ी बजारको मुख्य सड़क स्तर उन्नति गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको छ। धनगढ़ी 4 लेन सड़कको हालसम्म नाली बेस निर्माण लगायतका काम सकिएको छ। सड़क स्तर उन्नति कार्य अन्तर्गत पहिलो चरणमा सड़क पिचको शुरूआती गरिएको छ। मुख्य सड़क 2 चरणमा कालोपत्रे हुनेछ। यति बेला 400 मिटर सड़क पिच गर्ने कार्य पूरा भएको छ। भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियर हर्कराज जोशी समयमै सड़क निर्माणको काम पूरा हुने गरी स्तर उन्नति भइरहेको बताउनुहुन्छ।
स्मार्ट पोल विधिबाट फर्स्ट लेयर 400 मिटर जति कालो बत्री भएको छ। नाली साइड ड्रेनहरू बनाउने कामहरू सम्पन्न भएको छ। हाम्रो टार्गेट अनुसार नै काम भइरहेको छ, समयमै सकिन्छ।
धनगढ़ी बजारको मुख्य सड़क अन्तर्गत कैलाली पुलदेखि क्याम्पस रोडसम्मको 2 किलोमिटर 280 मिटर सड़क खण्डमा स्तर उन्नतिको काम भइरहेको छ। आधुनिक 4 लेन सड़कमा एकीकृत शहरी विकास पूर्वाधारका संरचना निर्माण गरिने कार्यालयका इन्जिनियर जोशीको भनाइ छ।
दुईतिर फुटपाथहरू छ, रेलिङहरू छ, स्ट्रिट लाइट 4 लेनको बाटो 24 मिटरमा बाटो बनिरहेको छ, काम भइरहेको छ, बेसहरू सबै रेडी भइसकेका छ।
2 वर्षभित्र सड़क निर्माण गरिसक्ने लक्ष्य रहेको धनगढ़ी 4 लेन सड़कको निर्माण सम्झौता अवधि आगामी वैशाख 10 गतेसम्म रहेको छ। धनगढ़ी बजारको मुख्य सड़क अन्तर्गत ट्राफिक चौरादेखि क्याम्पस रोडसम्म करिब 5 किलोमिटर सड़क खण्ड रहेको छ। यसमध्ये कैलाली पुलदेखि ट्राफिक चौरासम्मको सड़क खण्ड विस्तारको काम यसअघि नै सम्पन्न भइसकेको छ। धनगढ़ी 4 लेनको सड़क निर्माण सम्पन्न भएपछि आवागमनमा सहज
कर्णाली र लुम्बिनीको लुम्बिनी प्रदेशका 3 विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग गरिएको छ। कर्णाली प्रदेश स्थित सुर्खेत र जुम्ला विमानस्थल तथा लुम्बिनी प्रदेशको दाङ टरीगाउँ विमानस्थल विस्तारका लागि स्रोत सुनिश्चितताको माग गरिएको हो। संघीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यी 3 विमानस्थल विस्तारका लागि थप बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग प्रस्ताव गरेको छ। मन्त्रालयका शाखा अधिकृत प्रकाश पोखरेलका अनुसार विमानस्थल विस्तारका लागि अर्थ मन्त्रालयलाई स्रोत सुनिश्चितता गरिदिन अनुरोध सहित प्रस्ताव गरिएको जानकारी दिनुभयो। 3 वटा विमानस्थल विस्तारका क्रममा आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि नागरिक उड्डयन प्राधिकरणबाट सिफारिश भए बमोजिम फागुन 15 गते बसेको मन्त्रीस्तरीय बैठकले स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको छ। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिमा पानी जहाजको संचालन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2081माथि सैद्धान्तिक छलफल भएको छ। समितिको बैठकमा पूर्व मन्त्री एवं कानूनविद माधव प्रसाद पौडेलले नेपालका साथै अन्तर्राष्ट्रिय जलमार्गमा नेपाली झण्डावाहक जहाज संचालन गर्न सकिने गरी सरकारले ल्याएको विधेयक ऐतिहासिक हुने बताउनुभयो। नेपालको कुन नदीमा बन्दरगाह निर्माण गर्ने र त्यसको संरचना कस्तो हुने भन्ने विषय स्पष्ट हुने तोकेर विधेयक अघि बढ़ाउन पनि कानूनविद पौडेलले सुझाव दिनुभयो। बैठकमा सांसदहरूले जलमार्ग संकेतहरूको विषयलाई पनि विधेयकमा समावेश गर्नुपर्ने र आन्तरिक जलमार्गलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ। स्वयम्भूको संरक्षण गर्दै आएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले दुवै मन्दिर चर्किएर जोखिममा परेपछि करिब 1 वर्षको समय अवधिमा आवश्यक मर्मत सम्भार तथा जीर्णोद्धार गरेको हो। पुरातत्व विभागले पुरानै स्वरूपमा मर्मत गर्नका लागि महासमितिलाई अनुमति दिएपछि नयाँ प्रविधिको प्रयोग गरी मर्मत सम्भार तथा रंगरोगनको कार्य पूरा गरेको महासमितिका सचिव चन्द्र रत्न बुद्धाचार्यले जानकारी दिनुभयो। 2072 सालको भूकम्पका कारण मन्दिरमा क्षति पुगेको थियो। प्रताप मल्लले निर्माण गरेका ती सम्पदा ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा स्थल हुन्। सिमसार क्षेत्र संरक्षण हुन थालेपछि कञ्चनपुरमा अजिंगरको संख्या बढ़दै गएको छ। वनभित्र रहेका सिमसार पोखरी ताल तलैया नदी खोला लगायत संरक्षणमा टेवा पुगेपछि अजिंगरको संख्या बढ़दै गएको कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयो। पाँच वर्षको अवधिमा दुवै क्षेत्रबाट 56 बढ़ी अजिंगरको उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक वासस्थानमा छाड़िएको कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख यादवले बताउनुभयो। उहाँका अनुसार यस वर्षको साउन यता 9 अजिंगरको उद्धार गरी सुरक्षित रूपमा छाड़िएको छ। सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाको हिजो निरीक्षण गर्नुभएको छ। निरीक्षणपछि कर्मचारीहरूसँगको भेटघाटमा अध्यक्ष डाक्टर विष्टले नागरिकलाई केन्द्रमा राखी प्रसारण सामग्री उत्पादन तथा प्रसारण गर्नुपर्नेमा जोड़ दिनुभयो। म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राउघाट नदीमा निर्माणाधीन 48.5 मेगावाट क्षमताको माथिल्लो राउघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ। आयोजनाले बाँध विद्युत गृह सुरूङ प्रसारण लाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युत गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको जनाएको छ। 2025 जुलाईभित्र विद्युत उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर नरोत्तम कार्कीले जानकारी दिनुभयो। रघुगंगा 7 चिमखोलामा बाँध र रघुगंगा 4 दगनामको फेदीमा विद्युत गृह रहेको यस आयोजनाको सुरूङ 4,900 मिटर लामो रहेको छ। प्रहरीले सालकको खपटा सहित 2 पक्राउ गरेको छ। अवैध रूपमा वन्यजन्तु सालकको खपटा बिक्री गरिरहेको सूचनाका आधारमा प्रहरीले बालाजुबाट खोटाङका 29 उमेश तामाङ र सिन्धुलीका 30 मोहन पुलामी मगरलाई पक्राउ गरेको हो। तामाङले बोकेको झोलाभित्र 770 ग्राम सालकको खपटा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथले रूस विरूद्धको साइबर कार्यवाहीलाई रोक्न आदेश दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्यका लागि वार्ताका लागि दवाब दिइरहेका बेला र व्हाइट हाउसमा भएको बैठकमा अमेरिकी नेताले आफ्ना युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीको आलोचना गरेको केही दिनपछि यो निर्देशन आएको हो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। रिपब्लिकन राष्ट्रपतिले आफ्नो कार्यकालको पहिलो 43 दिनमा जारी गरिएको कार्यकारी आदेशको पुनरावलोकन गर्ने र बाँकी 1,419 दिनको खाका पेश गर्ने अपेक्षा गरिएको छ। जापानको जंगलमा 3 यताकै सबैभन्दा ठूलो डणेलो नियन्त्रणका लागि करिब 1,700 अग्नि नियन्त्रक परिचालन गरिएको अधिकारीहरूले जनाएका छन्। गत हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको आगलागीमा परि एकजनाको मृत्यु भएको थियो। उक्त क्षेत्रमा गत वर्ष अहिलेसम्मकै अत्याधिक कम वर्षा र उच्च तापक्रम वृद्धि भएको रेकर्ड गरिएको छ। ओफुनाटो शहर नजिकै बिहिबारदेखि लागेको डणेलो करिब 2,100 हेक्टर जमीन क्षेत्रमा फैलिएको अग्नि तथा विपद व्यवस्थापन निकायले जनाएको छ। जापानका 14 क्षेत्रका अग्नि नियन्त्रक र सेनासहित 16 हेलिकप्टरले आगो निभाउने प्रयास गरिरहेका छन्। भूकम्पले 84 भवनमा क्षति पुर्याएको अनुमान
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
प्राकृतिक स्रोत अन्तर्गतको रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँडमा थप स्पष्टता आवश्यक भएको त्यस क्षेत्रका जानकारहरूले बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले सोमबार काठमाडौँमा आयोजना गरेको रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँड विषय छलफलका वक्ताहरूले रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँडका सम्बन्धमा वित्त आयोगले नयाँ सिफारिश गर्दा थप स्पष्टता आवश्यक भएको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले प्राकृतिक स्रोत अन्तर्गतको रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँडको विषयमा थप स्पष्टता आवश्यक बताउनुभयो। प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङले प्राकृतिक स्रोत अन्तर्गतको रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँडका लागि आयोगले सिफारिस सहितको प्रतिवेदन बुझाइसकेको र त्यसबारेमा अर्थमन्त्रीलाई जानकारी गराइसकेको उल्लेख गर्नुभयो। आयोगले रोयल्टी बाँडफाँडका लागि प्रदेशको भौगोलिक क्षेत्रलाई 30%, बीटीएस टावरलाई 30%, जनसंख्यालाई 25% र मोबाइल प्रयोगकर्ताको संख्यालाई 15% आधार बनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2078 1979 पाँच वर्षको अवधिमा 16,93,00,000 रेडियो फ्रिक्वेन्सी दस्तुर प्राप्त गरेको जनाएको छ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले देशलाई समृद्ध बनाउनका लागि राजनीतिलाई आर्थिक क्रान्तिसँग जोड्नुपर्ने बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले कृषि तथा आर्थिक क्रान्तिबाट आत्मनिर्भर मुलुक निर्माण अबको मूल सवाल भएको बताउनुभयो। उत्पादनसँग जोडिएको पार्टीको अभियान अन्तर्गत सल्यान, रुकुम, रोल्पा, जुम्ला, कालीकोट, दैलेख हुँदै एक महिनाको अवधिमा सुर्खेतमा आई पत्रकार सम्मेलन गर्नुभएका महासचिव विप्लवले उत्पादनशील काम नगरी गफले देशको रूपान्तरण सम्भव नभएको तर्क गर्नुभयो। त्यस पार्टीले उत्पादनमुखी अभियान अन्तर्गत कर्णालीका विभिन्न जिल्लामा स्याउका बिरूवा रोप्नुका साथै विभिन्न स्थानमा भेडा फार्महरू समेत सञ्चालन शुभारम्भ गरेको जनाएको छ। गुल्मी जिल्लामा वर्षौंदेखि बाँझ रहेको जग्गामा स्थानीय जातको केराको खेती प्रारम्भ भएको छ। रेसुङ्गा नगरपालिका वार्ड नम्बर 4 सेउघाको ठुम्का टोलमा करिब 32 वर्षदेखि बाँझिएको जग्गामा केरा खेती गर्न शुरू गरिएको हो। भगवती कृषि फर्मले 20 रोपनी बाँझो जग्गा भाडामा लिएर केरा खेती शुरू गरेको सञ्चालक जवि पाण्डेले जानकारी दिनुभयो। साताको दोस्रो कारोबार दिन सोमबार नेपाली शेयर बजारको कारोबार सूचक नेप्से दोहोरो अंकले घटेको छ। यस दिन परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। यस दिन नेप्से परिसूचक 13.62 अंकले घटेर 2,876.66 को बिन्दुमा कायम भएको छ। यस दिनको कारोबारको क्रममा परिसूचक बढेर 29,00,000 अंक माथि समेत पुगेको थियो। सोमबार विभिन्न 300 कम्पनीहरूका 3,12,41,258 कित्ता शेयरहरू 14,28,45,10,000 रुपियाँमा किनबेच भएका छन्।
भुवन आचार्य, नारायणगढ़ बुटवल सड़क विस्तारको कामले पछिल्लो समय तीव्रता पाएको छ। निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले घाटाको आयोजनामा काम गर्न नसक्ने भन्दै आएकोमा पछिल्लो 2 महिनामा कालो पत्रेको कामलाई तीव्रता दिएको जनाएको हो। आयोजनाको पूर्वी खण्डमा 12 किलोमिटर कालो पत्रे गरिएको छ। त्यसमध्ये धेरै ठाउँमा एकतर्फी कालो पत्रे गरिएको छ। कतिपय स्थानमा भने दुईतर्फी कालो पत्रे भएको आयोजनाका पूर्वी खण्डका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो। उहाँका अनुसार गैंडाकोट बजार क्षेत्रको सड़क सबै कालो पत्रे गरिएको छ। यस्तै सीजी धाम क्षेत्रमा 2 किलोमिटर, डण्डा बजार र चोरमारा उकालोमा पनि कालो पत्रे गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र इटालीका राष्ट्रिय फुटबल टीमका पूर्व कप्तान जियान लुइजिन बुफेन बीच सोमबार भेट भएको छ। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा तेस्रो केपी ओली कप फुटबल च्याम्पियनशीपको समापन कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल आउनुभएका बुफनलाई प्रधानमन्त्री ओलीले सोमबार प्रधानमन्त्री निवास बालोटारमा भेट गर्नुभयो। भेटका अवसरमा प्रथम महिला राधिका साके, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, नेपाल सरकारका मुख्य सचिव एकनारायण हराल, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेवाङ, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष थिचित थेबे, बुफनका परिवारका सदस्य लगायत सहभागी हुनुहुन्थ्यो। नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीका नवनियुक्त प्रशिक्षक म्याट रसले आफ्नो मुख्य उद्देश्य नेपाललाई साफ च्याम्पियनशीपको उपाधि दिलाउनु रहेको बताउनु भएको छ। सोमबार आयोजित पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा रसले नेपाललाई एसिया कप छनौट गराउन हर सम्भव प्रयास गर्ने र एसिया कपमा नपुगे नेपाली टोलीलाई साफ च्याम्पियनशीप पनि दिलाउन सक्ने विश्वास व्यक्त गर्नुभयो। अस्ट्रेलियन नागरिक रस यूएएफ प्रो लाइसेन्स मान्यता प्राप्त प्रशिक्षक हुन्। रससँग दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको जिम्मेवारी सम्हालेको अनुभव पनि छ। रसले अखिल नेपाल फुटबल संघ एन्फासँग 1 वर्षको सम्झौता गर्नुभएको छ। ललितपुर जिल्ला ले प्रधानमन्त्री कप राष्ट्रिय पुरूष क्रिकेट प्रतियोगिताको बागमती छनौटको फाइनलमा स्थान बनाएको छ। सोमबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न पहिलो सेमी फाइनलमा ललितपुरले चितवन जिल्ला विरूद्ध 3 विकेटको जित दर्ता गर्यो। चितवनले प्रस्तुत गरेको 187 रनको लक्ष्य ललितपुरले 40 ओभरमा 7 विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले 49.5 ओभरमा सबै विकेट गुमाउँदै 186 रनको विफल तयार पारेको थियो। ललितपुरले उपाधिका लागि काठमाडौँ र मकवानपुरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। माने भन्ज्याङलाई स्तब्ध पार्दै विभागीय टीम त्रिभुवन आर्मी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। क्लब युएसिसको आयोजनामा इलामको ठूलो टुरी खेलमा भइरहेको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन माने भन्ज्याङ फुटबल क्लब भारतलाई 4-0 अन्तरले पराजित गर्दै आर्मीले अघिल्लो चरणको यात्रा तय गरेको हो। आर्मीको तर्फबाट चन्द्रा भण्डारीले 2 गोल गरिन् भने विमला चौधरी र सुमित्रा लिङदेङले 1-1 गोल गरिन्। फागुन 24 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी 8 टीम सहभागी रहेको हाम्रा संवाददाता सविता पाण्डेले जनाएकी छिन्।
अझै बम अब मौसम। आज कर्णाली, सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्यता बदली रही सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुनुका साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8.5 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23 देखि 25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:26 भयो भने सूर्यास्त भरे साँझ 6:06 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। गठबन्धन सरकारलाई एकताबद्ध भई अघि बढ़ाउन आवश्यक रहेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जोड़। कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य मान्यता र आदर्शलाई दलहरूले आत्मसात गर्नुपर्ने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको धारणा। भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्युबारे सत्य तथ्य पत्ता लगाई दोषीमाथि कार्यवाहीका लागि कूटनीतिक पहल जारी रहेको गृह र परराष्ट्र मन्त्रीद्वारा परिवारलाई जानकारी। लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने र रूस विरूद्धको साइबर गतिविधि रोक्न अमेरिकी रक्षा प्रमुखको निर्देशन। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।